अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मतपेटिका धमाधम सदरमुकाम पुर्याइँदै आजसम्म सबै मतपेटिका ल्याइने सुरक्षा व्यवस्थामा कडाई।
पहाडी जिल्लामा हेलिकप्टर चढ्न दलका एजेन्टद्वारा हान्था, विवाद नमिलेपछि हेलिकप्टर मतपेटिका नाली फर्कियो।
नेपालगञ्ज क्षेत्रमा आचार संहिता विपरीत टाँगिएका प्रचार सामग्री हटाइयो। सामाजिक सद्भावलाई चुनावी एजेन्डा बनाउन बाँके राप्तीपारीवासीको माग।
र नेपालगञ्जमा भवन संहिता विपरीत घर निर्माण निरीक्षण कर्मचारीले पैसा खाने गरेको खुलासा। भोट दियौ अब काम गर जुम्लाका मतदाताहरूको भनाई।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा पहिलो चरणको निर्वाचनको मतपेटिका धमाधम सदरमुकाम पुर्याइँदैछ। पहाडी र हिमाली जिल्लामा मतपेटिका सङ्कलनमा कठिनाई समेत भएको छ। सुर्खेत बेसमा रहेको नेपाली सेनाको हेलिकप्टर दिनभर व्यस्त रह्यो। आइतबार सम्पन्न मतदानका मतपेटिका ओसार्न बिहानैदेखि मध्यपश्चिम क्षेत्रका हिमाली तथा उच्च पहाडी जिल्लामा सेनाको टोली हेलिकप्टर सहित पुगेको थियो। उपल्लो डोल्पाका मतपेटिका मङ्गलबार आज मात्र ल्याइने भएको छ। से फोक्सेन्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा रहेका 22 मतदान स्थलमा मतपेटिका मध्ये से फोक्सेन्डो गाउँपालिका अन्तर्गत फोक्सेन्डोमा रहेका 2 मतदान स्थलको मतपेटिका भने हिजो बिहान सदरमुकाम ल्याइपुर्याएको मुख्य निर्वाचन अधिकृत रमेश गिवालीले बताउनुभयो। मध्येरा तल्लो डोल्पाका ठुलीभेरी नगरपालिका, त्रिपुरा सुन्दरी नगरपालिका, काइके नगर गाउँपालिका, मड्के चुला गाउँपालिका र जगदुला गाउँपालिका अन्तर्गतका 44 र से फोक्सेन्डो गाउँपालिकाका 2 मतदान केन्द्रका गरी 138 मतपेटिका सदरमुकाम दुनै स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ। उपल्लो डोल्पाका 20 मतदान केन्द्रका 60 मतपेटिका आज बिहानबाट हेलिकप्टर मार्फत ओसार्ने तयारी भइरहेको निर्वाचन अधिकृत गेवालीले बताउनुभयो। हुम्लाका 36 मतदान स्थलका 108 मतपेटिका हिजो साँझसम्म सदरमुकाम सिमकोट पुर्याइएको छ। यस्तै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरण आइतबार चुनाव सकिएका 32 जिल्लाका मतपेटिका सदरमुकाम ल्याई सङ्कलन गर्ने कार्य जारी छ। भौगोलिक विकटताका कारण सबै मतपेटिका आजसम्म मात्र केन्द्रमा ल्याइने निर्वाचन आयोगले जनाएको छ। चुनाव सकिएका 2,917 मतदान स्थलमध्ये हिजो साँझसम्म 400 बढी मतस्थलका मतपेटिका जिल्ला सदरमुकाम ल्याउन बाँकी रहेको आयोगले जानकारी दिएको छ। आजको नागरिकमा खबर छापिएको छ।
मतपेटिका ओसार्न गाउँ पुगेको हेलिकप्टर विवादपछि त्यसै फर्किएको छ। मतपेटिका बोकेको हेलिकप्टरमा को चढ्ने भन्ने राजनैतिक दलका प्रतिनिधि बीचको विवाद चर्किँदा त्यसै फर्कनु परेको हो। दुर्गम गाउँपालिका काँडा पुगेको हेलिकप्टर चढ्न राजनैतिक दलका एजेन्ट प्रतिनिधिहरू बीच हानथाप चलेको थियो। 6 मात्र चल्न मिल्ने हेलिकप्टरमा चढ्न मिल्ने हेलिकप्टरमा सबै दलका एजेन्ट नअटाउँदा विवाद बढेको हो। काँडाका 5 मतदान केन्द्र छन्। नेपाली सेनाको हेलिकप्टरले पहिलो खेपमा धुली निमावी मतदान स्थलका 2 मतदान केन्द्रबाट 6 मतपेटिका र 2 मतदान अधिकृतलाई सदरमुकाम ओसारेको थियो। दोस्रो खेपमा धनौली मावी मतदान स्थलका 2 मतदान केन्द्रबाट 6 मतपेटिका र 2 मतदान अधिकृत लिएर हेलिकप्टर काँडा माविमा पुगेको थियो। 160 मतदान केन्द्र रहेको ठाउँमा एउटा मतदान केन्द्र बाहेक सबै ठाउँको मतपेटिका सदरमुकाम आइसकेको छ। जिल्लाभरबाट सङ्कलन गरिएका 477 मतपेटिका जिल्ला पशुसेवा कार्यालयको नयाँ भवनमा विशेष सुरक्षासहित राखिएको छ। वसन्त प्रताप सिंहले बझाङबाट, खगेन्द्र अवस्थीले बैतडीबाट र मनोज बडुले दार्चुलाबाट यो खबर कान्तिपुरमा लेख्नु भएको छ।
यस्तै रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका 4 मतदान स्थलका 12 मतपेटिका रोल्पा सदरमुकाम लिवाङ पुर्याइएको छ। मतदान अधिकृत र कर्मचारी सहित हुकाम मतदान स्थलमा जम्मा पारिएका ती मतपेटिका हेलिकप्टरबाट सदरमुकाम रुकुमकोट ल्याउने तयारी थियो। हुकामबाट उडेको हेलिकप्टर रुकुमकोट अन्धारो रहेको भन्दै साँझ रोल्पाको लिवाङ स्थित सेनाको ब्यारेकमा अवतरण गरेको प्रमुख जिल्लाधिकारी भूपेन्द्र सापकोटाले बताउनुभयो। कान्तिपुरमा खबर छ, यता भौगोलिक विकटता अनि सुरक्षा चुनौतीका कारण मतपेटिका ओसार्न कठिनाई परेको छ। जाजरकोटमा ग्रामीण भेगका सडक यातायात नभए पनि सरकारले हेलिकप्टर व्यवस्था नगर्दा त्रिवेणी नालगढ र बारेकोट गाउँपालिकाका मतपेटिका दल्लीमा थन्किएका छन्। पूर्वी भेगका सुरक्षा थ्रेटको जानकारी पाएपछि दल्लीमै मतपेटिका सङ्कलन गरिराखेको प्रमुख जिल्लाधिकारी पुष्पराज शाहीले बताउनुभयो। अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ।
निर्वाचन आचार संहिता विपरीत नेपालगञ्ज क्षेत्रमा टाँगिएका ब्यानर, झण्डा, पोस्टर तथा पम्पलेट आफै हटाउने निर्णयको राजनीतिक दलले अटेरी गरेका छन्। चौतर्फी रूपमा गुनासो बढेपछि मङ्सिर 6 गते सर्वपक्षीय र सर्वदलीय बैठकमा राजनीतिक दल र उम्मेद्वारले आफ्ना प्रचार सामग्री आफै हटाउने लिखित सहमति गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले तथा दल तथा उम्मेद्वारलाई 3 दिनको समय दिए पनि अधिकांशले अटेरी गरेपछि हिजो प्रहरी खटाएर आफै हटाएको छ। प्रहरी परिचालन गरेर निर्वाचन कार्यालयले त्रिभुवन चोक, सदरलाइन, धम्बोजी, पुष्पलाल चोक, ट्राफिक चोक, राजा चोकसम्म उम्मेद्वारले टाँगेका ब्यानर, झण्डा लगायत सामग्री हटाइएको हो। जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दिनभर कर्मचारी खटाएर सामग्री हटाइएको बताउनुभयो। नागरिक पश्चिमेलीमा खबर छ।
जाजरकोटको जुम्लाको खलङ्गास्थित एक होटलमा वाम गठबन्धनका समर्थक तथा कार्यकर्ताको भिड थियो। प्रदेशतर्फ क्षेत्र नम्बर 1 वाम गठबन्धनका उम्मेद्वार नरेश भण्डारी उनीहरूका कुरा सुनिरहनु भएको थियो। कोहीले निर्वाचन जितिसकेको दावी गरिरहेका थिए भने कोही अन्तर्घात भएकाले अहिले नै भन्न नसकिने बताइरहेका थिए। कार्यकर्ताले खसेको मतका आधारमा उम्मेद्वारले पाएको मत जोडिरहँदा भण्डारी भने मौन हुनुहुन्थ्यो। मतगणना सुरु नहुँदा कसले जित्छ भन्ने जिज्ञासा उनीहरूमा रहेछ। सोमबार दिनभर उम्मेद्वार र कार्यकर्ता आन्तरिक समीक्षा गर्न व्यस्त देखिए। गणना सुरु नभएका कारण मतदाता मात्र होइन उम्मेद्वार र कार्यकर्तामा छटपटी सुरु भएको छ। यही मङ्सिर 21 गतेपछि मात्र मतगणना हुने भएपछि सम्भावित मतपरिणामबारे जानकारी लिन जुम्लेलीहरू अतुर देखिएका छन्। बाकसमा मत थुनिँदा उम्मेद्वार र कार्यकर्ता समर्थकलाई छटपटी। आजको अन्नपूर्ण पोस्टमा ललितबहादुर बुढा र गोविन्द देवकोटाले खबर लेख्नु भएको छ।
सामाजिक र धार्मिक सद्भावलाई चुनावी एजेन्डामा समेट्न बाँके नरेनापुर गाउँपालिकाका मतदाताले राजनैतिक दलसँग आग्रह गरेका छन्। सामाजिक र धार्मिक सद्भाव बिना विकास सम्भव नभएको भन्दै मतदाताले यसलाई राजनैतिक दलले चुनावी एजेन्डामा समेट्नुपर्ने बताएका हुन्। धार्मिक र सामाजिक सद्भावका हिसाबले नरेनापुर एकदमै संवेदनशील क्षेत्र मानिन्छ। थोरै असावधानी अपनाए सामाजिक एवं धार्मिक सद्भाव भड्किने भएकाले यहाँका सर्वसाधारणले सद्भावलाई एजेन्डा बनाउनुपर्ने माग गरेका हुन्। अहिले राजनैतिक अधिकारभन्दा सामाजिक, सांस्कृतिक र धार्मिक सद्भावको खाँचो भएकाले हरेक राजनैतिक दलले आफ्नो चुनावी एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने नरेनापुर गाउँपालिकाका मुस्लिम धर्मगुरु मौलाना याकुब खाँले बताउनुभयो। उहाँले द्वन्द्वले विनाश निम्त्याउने बताउँदै सामाजिक सद्भाव बिना विकास सम्भव नहुने धारणा राख्नुभयो। विश्वराज पछलङ्ग्याले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
मङ्सिर 21 गते हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेद्वारले खुट्टा ढोकेर भोट माग्ने गरेका छन्। मतदातालाई आफूतिर आकर्षित गर्न घर दैलोका क्रममा उम्मेद्वारले खुट्टासम्म ढोक्ने गरेका छन्। उम्मेद्वारले घर दैलोमा आउँदा घरका अग्रज र अगुवाको सकेसम्म खुट्टा समातेर नभए पाउँ छोएर ढोक्ने गरेको मतदाता बताउँछन्। अन्य समयमा देखा नपर्ने र नमस्कार समेत नफर्काउने उम्मेद्वारले खुट्टा ढोकेर भोट माग्न थालेपछि मतदाता अचम्मित छन्। घर दैलोमा दैनिक जस्तो आउने उम्मेदवारले गर्ने नयाँ शैलीले मतदातालाई असहज समेत बनाएको छ। नेपालगञ्ज तेह्राका कौशल लोनियाले अघिपछि वास्तै नगर्ने नेताहरू चुनाव लागेसँगै भोट माग्ने क्रममा पाउँ पर्ने गरेको बताउनुभयो। अघिपछि वास्तै नगर्ने नेताहरू चुनाव लागेसँगै खुट्टा ढोकेर भोट माग्ने गरेको मतदाताहरूको भनाइ छ। आजको नागरिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा उपभोक्ता हित संरक्षण विभागको अनुगमन योजना
सकेसम्म सबै जिल्लामा जाने र त्यहाँको नियामक निकायहरूलाई अनुगमन गर्नुहोस् भनेर उत्साहित प्रेरित पनि गर्छौँ र हामी स्याम्पलको रूपमा जिल्लाहरूमा गएर अनुगमन पनि गर्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नियमित रूपमा बजार अनुगमन नहुँदा उपभोक्ताहरू ठगिनु परेको छ। बजार अनुगमन समितिले प्रभावकारी काम नगर्दा उपभोक्ताहरू गुणस्तरहीन खाद्य वस्तु खरिद गर्न बाध्य छन्। यसै क्रममा बाँकेको जिल्ला अनुगमन समितिले आयोजना गरेको बजार अनुगमनमा नेपाल सरकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक नीरज पौडेल पनि सहभागी हुनुभएको थियो। बाँकेमा बजार अनुगमनमा सहभागी हुँदाको अनुभव सुनाउँदै निर्देशक पौडेल।
बजार अनुगमन हामी मेयरले बाँकेमा गऱ्यौँ र बाँकेमा हामीले एउटा सेक्टर स्वास्थ्यको मात्रै अनुगमन गऱ्यौँ र त्यो स्वास्थ्यमा अनुगमन गर्दाखेरि हामीले चाहिँ विशेष गरेर त्यसमा चाहिँ दुईवटा कुरा पायौँ र एउटा कुरा जस्तो तपाईँको फार्मेसीमा चाहिँ त्यो फार्मेसी पढेको मान्छे अथवा त्यसले चाहिँ औषधि बेच्ने प्रमाणपत्र लिएको मान्छे त्यहाँ ओरिएन्टेसन भन्छ, त्यो ओरिएन्टेसन लिएको मान्छे बस्नुपर्छ र उहाँहरू चाहिँ बस्नु भएको पाइएन र उहाँहरू कि खाना खान जानुभएको छ भन्छ कि चाहिँ उहाँहरूले अरू नै व्यक्तिको प्रमाणपत्र र त अनुभवको कागज राखेर दर्ता गर्नुभएको छ र त्यस्तै गरी अनि यहाँ चाहिँ स्वास्थ्यमा चाहिँ हजुरको अनुगमनको समस्या छ। हामीले एउटा क्लिनिक हेऱ्यौँ र त्यो क्लिनिक चाहिँ तपाईँको स्वास्थ्य ऐन नियमअनुसार के भन्छ भन्दाखेरि अनुगमनको अवधि सकिएको 90 दिनभित्र त्यो अनुगमन गरिसक्नुपर्छ भन्छ ऐन नियमले र त्यो क्लिनिक चाहिँ तपाईँको 5 महिनासम्म अनुगमन गरेको छैन र इभन अनुगमनको प्रोसेसमा पनि गएको छैन।
बजार अनुगमन निरन्तर गर्ने काम चाहिँ कसरी गर्दै हुनुहुन्छ?
विशेष गरेर विभागले हामी धेरै अनुगमन चाहिँ हामी काठमाडौँ उपत्यकाभित्र गर्छौँ। काठमाडौँ उपत्यकाभित्र हाम्रो दैनिक 4-5 वटा टिमहरू अनुगमन गइरहेको हुन्छ र हामी जिल्लामा पनि सकेसम्म सबै जिल्लामा जाने र त्यहाँको नियामक निकायहरूलाई अनुगमन गर्नुहोस् भनेर उत्साहित प्रेरित पनि गर्छौँ र हामी स्याम्पलको रूपमा जिल्लाहरूमा गएर अनुगमन पनि गर्छौँ र यहाँ स्थानीय अथवा जिल्लाको हकमा चाहिँ यहीँ जिल्ला अनुगमन समिति हुन्छ, यहीँ चाहिँ नेपालगञ्जको हकमा चाहिँ वाणिज्य कार्यालय चाहिँ हाम्रो बजार निरीक्षण अधिकृतको रूपमा वाणिज्य कार्यालयको प्रमुख रहेको हुन्छ र उहाँहरूले नै विषयगत कार्यहरूलाई समन्वय गरेर अनुगमन गर्नु।
उपभोक्ताहरूलाई स्वच्छ वस्तु उपभोग गर्ने वातावरण कसरी तयार गर्दै हुनुहुन्छ?
हामी कुनै वस्तु उत्पादन गर्छौँ भने त्यो वस्तु उत्पादन गर्ने उत्पादक हुन्छ अनि त्यस पछाडि त्यो वस्तु उपयोग गर्ने कन्ज्युमर हुन्छ, उपभोक्ता हुन्छ र त्यो उत्पादकबाट उपभोक्तासम्म पुर्याउनको लागि त्यहाँ चाहिँ व्यापारीका 2-3 लेयर हुन्छन्, थोक विक्रेता होला, रिटेलर होला, त्यो हिसाबले हुन्छन् र नेपाल सरकारको कानुनले स्पष्ट रूपमा के दिएको छ भन्दा उत्पादकको दायित्व के हो, उत्पादकले वस्तु उत्पादन गर्दा के गर्नुपर्छ, अनि त्यो उत्पादन गरेको वस्तुमा के कस्ता कुराहरू उल्लेख गर्नुपर्छ, हामीले लेबलिङ भन्छौँ, उत्पादन मिति लगायत उसले खुलाउनु पर्ने कुराहरू उसले खुलाउनु पर्छ, अनि त्यस पछाडि रिटेलरले के गर्ने हो, थोक विक्रेताले के गर्ने हो, र हामी आम उपभोक्ताले हामीले वस्तु उपभोग गर्दाखेरि हामीले के सजगता अप्नाउनुपर्छ भन्ने कुराहरू स्पष्ट रूपमा उल्लेख छन्।
जुन अनुगमन गर्नुहुन्छ, चाँद पर्वको बेलामा अनुगमन भएको मात्रै देखिन्छ, तर अन्य बेलामा अनुगमन त्यति प्रभावकारी भएको देखिन्न, के कारणले होला?
चाँड पर्वको बेलामा इकोनोमिक एक्टिभिटीहरू धेरै हुन्छन्, अथवा चाहिँ किनबेच अथवा सामान खरिद बिक्री धेरै हुन्छ, त्यो भएको हुनाले उपभोक्ता ठगिने सम्भावना त्यो टाइममा बढी हुन्छ। त्यो भएको हुनाले हामीहरूले अघि पछिको नर्मल टाइम भन्दा त्यो बेला अलि सघन अनुगमन गर्छौँ, अलि इन्टेन्सिभ अनुगमन गर्छौँ, अथवा धेरै टोली परिचालन गर्छौँ।
अब अन्तिम मापदण्ड विपरीत कारोबार गर्ने कालो बजारीहरूलाई कस्तो कारवाही हुनुपर्छ त?
यो मापदण्ड विपरीत कालो बजारी गर्ने व्यापारीहरूलाई कालो बजार ऐनमा अनुसन्धान गर्ने चाहिँ जिल्ला प्रहरी कार्यालयलाई अधिकार छ, र त्यो जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिसके पछाडि त्यो कसुरको मात्रा अनुसार नियमअनुसार जिल्ला प्रशासन कार्यालयबाट कारवाही। अब त्यसमा आर्थिक दण्डको कुराहरू पनि छ, तपाईँको कैद जरिवानाको कुरोहरू पनि छ, अब त्यो कसुरको मात्रा अनुसार गर्न नहुने कानुन विपरीत कामहरू गर्यो, त्यो काम गरिसके पछाडि नियमअनुसार उसले पाउने सजाय पाइसके पछाडि अब ऊ चाहिँ सोचिएर काम गर्नु पर्यो, यथास्थानमा
गयो भने
फेरि कारवाही।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक नीरज पौडेल र शम्भु थारू। अब अर्को सन्दर्भ, शहरमा अनियन्त्रित ठेला, फुटपात मिचेको पसल, सड़कमै व्यवसाय र बिना नक्साकै घर हेर्दा अनुमान गर्न सजिलो छ कि नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेका छैनन्, तर यो भ्रम मात्रै हो। उपमहानगरपालिका सडक र भौतिक संरचनाको मापदण्डबारे कर्मचारीहरू पुख्त छन्। उनीहरूले सडकमा कुनै पनि गतिविधि हुँदा त्यसमा ध्यानाकर्षण देखाउँछन्। गाउँमा निर्माण हुने भवनदेखि व्यापार व्यवसायसम्म नेपालगञ्ज उपमहानगरपालिकाका निरीक्षण शाखाका कर्मचारी पुग्छन्। त्यसरी अवैध काम भइरहेको स्थानमा कर्मचारीले कानुनको घुर्की देखाएर अवैध कामलाई कानून बमोजिम बनाउने प्रयास गर्दैनन्। प्रयास हुन्छ कि अत्याधिक गोजी भर्ने हिसाब कसरी सम्भव छ। नेपालगञ्ज उपमहानगरपालिकाका कार्यालयको निरीक्षण शाखामा कार्यरत कर्मचारीले सडकमा कारोबार गर्ने ठेला, फुटपात पसले, अतिक्रमण गर्ने व्यवसायी र मापदण्ड भवन संहिता विपरीत भौतिक संरचना निर्माण गर्ने व्यक्तिबाट कानून विपरीत काम गरेको भन्दै रकम असुल गर्दै आएको खुलेको हो। नेपालगञ्ज वडा नम्बर 23 स्थित सडकमा तरकारी ठेला लगाउँदै आएका एक युवाले महिनामा 3,000 रुपियाँ तिर्दै आएको बताउनुभयो। नेपालगञ्ज फुलटेक्रामा निर्माण भएको एउटा 3 तले घरमा भवन संहिताको कुनै मापदण्ड पूरा नभएको पाइयो। भवन निर्माण गर्दाकै बेलामा निरीक्षण कर्मचारीहरू पुगेर 10,000 रुपियाँ लिएर मिलेमतोमा भवन निर्माण गर्न दिएको खुलेको हो। पहिला नक्सा बनाउन दबाब आयो, घरधनीले भन्नुभयो नक्सा पास गर्नका लागि बढी रकम लाग्ने भएकाले कारवाहीबाट बस्न रकम तिरेको हुँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी नयाँ निर्देशिका लागू गरिसकेको छ। निर्देशिकामा सडकको चौडाइ, खाली राख्नुपर्ने जमिन र खुला क्षेत्र लगायत 55 मापदण्ड तोकेको छ। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
जुम्लाका मतदाता भन्छन्, भोट देऊ अब काम गर। ज्योतिमावि रारा मालापानी मतदान केन्द्र तिला नौका बलराम बुढाले पहिलो भोट खसाल्नु भयो। दिउँसो बाख्रा चराउने हतारमा बिहानै 7 बजे नै भोट खसाल्न आउनुभएका उहाँले भन्नुभयो, धेरै पटक भोट दिउँ, दुःख शास्ति पायौँ। उहाँले अहिले दिएको भोटले विकास ल्याउने अपेक्षा गर्नुभयो। जनताको भोटले व्यक्तिको कोट बदलिएको स्मरण गर्दै विकास गर्ने नेताको खाँचो रहेको उहाँ बताउनुहुन्छ। तिलानौकै छुम्कली रावत दृष्टिविहीन मतदाता हुनुहुन्छ। उहाँले विकास दिएर रोजगारी सिर्जना गर्नेका लागि आफ्नो भोट खसालेको बताउनुभयो। आजको नागरिकमा खबर छापिएको छ।
आगामी मङ्सिर 21 गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र शान्ति सद्भाव मैत्री बनाउन सरकारवाला निकायले हार्दिक अपिल गरेका छन्। सूचना र मानवाधिकार अनुसन्धान केन्द्र, नेपालगञ्ज उच्च अदालत बार एसोसिएसन, बाँके जिल्ला बार एसोसिएसन, कानुन पत्रकार समाज, नेपाल मानवाधिकार संगठन र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन्। सद्भाव दैनिकमा खबर छ।
चुनाव नजिकिँदै गर्दा नेपालगञ्ज तीन पिपल चौताराका हाजी बाहु मजहरुल हकसँग भोट माग्न अचेल दिनहुँ जसो उम्मेद्वार घरमा आउँछन्। सबैले पार्टीका र आफ्ना एजेन्डा सुनाएर भोट दिन आग्रह गर्छन्। सबैका कुरा सुनेपछि चुनावको अन्तिमतिर मात्रै निर्णयमा पुग्ने उहाँले सोच बनाउनु भएको उहाँले भन्नुभयो। उम्मेद्वार घरमै आउँदा विकास गर्ने आशले हामी पनि उत्साहित छौँ। उम्मेद्वारहरू दिनहुँ जसो घर दैलोमा पुग्दा आफू उत्साहित भएको उहाँले बताउनुभयो। उम्मेद्वार दैलोमा पुग्दा मतदाता उत्साहित। आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ, पश्चिम डायरीमा सफल मतदानका लागि मतदान अधिकृतहरूको भनाई।
जसले भोट दिने हो उसले आफ्नो हिसाबले हाल्न पाउने खालको वातावरण सिर्जना गरेर नै सोच्छ हुन्छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
कहिले काहीँ नचाहँदा नचाहँदै भाँडा कुरा खस्छन्।
किन डराउँछौ तिमी? नेपालगञ्जको नेपाली स्टोर्सबाट ओरिजिनल भाँडा खरिद गरेको हो क्या? सानो तिमी ठोकरबाट फुट्लान भन्ने डर हटाइदेऊ।
उल्लास स्टिल, शिवम स्टिल, तामा, पित्तल, काँच, प्लास्टिकका भाँडा बर्तन, डल्फिन कुर्सी, विभिन्न कम्पनीका राइस कुकर, हटकेस, मिक्सर, कुकरका पार पूर्जा, यसका साथै घरायसी आइटमहरू सुपथ मूल्यमा त्यहीँ पाइन्छ। पुराना भाँडाकुँडा उचित दाममा बिक्री गरेर नयाँ आइटम समेत लिन सकिन्छ।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज मस्जिदको छेउमा, फोन नम्बर 081-523-635।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। चुनावी माहौल झन बढ्दै गएको छ। उम्मेद्वारहरू चुनावी एजेन्डा लिएर घर घरमा पुगिरहेका छन् भने निर्वाचन आयोगले पहिलो चरण सफलतापूर्वक सम्पन्न भएसँगै दोस्रो चरणको तयारी पनि अन्तिम चरणमा पुग्दैछ। यसैबीच निर्वाचनको पूर्ण सफलताका लागि आफ्नो भनाई राख्दै बाँकीका निर्वाचन अधिकृतहरू।
मेरो नाम प्रेम अरू केसी, म मतदान अधिकृत। निर्वाचनलाई स्वच्छ र भयभीत रहित बनाउनको लागि पहिला चाहिँ निर्वाचनको आचार संहिता जनता तथा राजनीतिक दल र हामी कर्मचारीहरूले एकदम राम्रोसँग पालना गर्नुपर्दछ।
दुर्गा गौतम, म सहायक मतदान अधिकृत। मतदानलाई निष्पक्ष र भयरहित बनाउन सबभन्दा पहिलो दायित्व भनेको जो निर्वाचनमा खटेको राजनीतिक दल उहाँका कार्यकर्ताहरू हुन्छ उहाँहरूले सबैलाई स्वच्छ हिसाबले मेरो र हाम्रो भन्नेभन्दा नि राम्रो मान्छेलाई छान्ने मत अधिकार जसको छ, जो मान्छे हो, जसले भोट दिने हो, उसले आफ्नो हिसाबले हाल्न आउने खालको वातावरण सिर्जना गरेर नै स्वच्छ हुन्छ।
म वीरेन्द्र बहादुर माझी, मतदान अधिकृत। सबैको एउटै उद्देश्य के हो भने यो स्वच्छ हुनुपर्छ, भयरहित वातावरणमा हुनुपर्छ र निष्पक्ष हुनुपर्छ भन्ने नै हो। अब हामी पनि आफ्नो तर्फबाट गर्न सकिने सबै किसिमका क्रियाकलापहरूलाई व्यवस्थित तरिकाले र एउटा चाहिँ सबैलाई एउटा भयरहित र स्वच्छ छ भन्ने एउटा विश्वास दिलाउन हाम्रो जिम्मेवारी हुन्छ।
मेरो नाम वसन्त कमल आचार्य, अहिले म उद्योग विकास शाखा नेपालजमा नासु, सहायक मतदान अधिकृत। के अब सरकारको सुरक्षाकर्मीको दायित्व हुन्छ, त्योसँगै जनप्रतिनिधि, त्यहाँका स्थानीय बुद्धिजीवी, राजनीतिक दल, नागरिक समाजको पनि उत्तिकै दायित्व हुन्छ।
म भरत कुमार मल्ल, मतदान अधिकृतको रूपमा सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ। निर्वाचन भन्ने कुरा अब 5 वर्षमा एकपटक आउँछ, हाम्रो तर्फबाट मतदातालाई चाहिँ लाइनबद्ध तरिकासँग लाइन लगाएर उनीहरूको मताधिकार प्रयोग गर्ने वातावरण बनाउने चाहिँ हाम्रो कर्तव्य हो।
बैतडी जिल्लाको उत्तरपूर्वी पुर्चौडी नगरपालिकाको हाटके मानमती बोहराले कुखुरा पालन व्यवसायबाट मनग्गे आमदानी गर्न थाल्नु भएको छ। उहाँ करिब 1 दशक अघिदेखि कुखुरा पालन व्यवसायमा लाग्नु भएको हो। सुरुमा व्यावसायिक रूपमा कुखुरा पालन नगरेको भए पनि गरेको 2 वर्ष यता उहाँले आधुनिक खोर बनाएर व्यावसायिक रूपमा कुखुरा पालन गर्न थाल्नु भएको छ। मानमतीलाई कुखुरा पालन व्यवसायमा लाग्न सुरुकै दिनमा चुनौती थियो, तर भने उहाँ अहिले आत्मनिर्भर बनिसक्नु भएको छ। भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिजो दिउँसो 3 बजे नेपालगञ्ज आउने प्रचार गरेको वाम गठबन्धनले स्थानीय त्रिभुवन चौकमा चुनावी सभा राख्यो। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको माहौल तताउन कार्यक्रम आयोजना गरिएको थियो। ओलीको भाषण सुन्न एमाले र माओवादी कार्यकर्ता मात्र थिएनन्, अन्य दलका नेता कार्यकर्ता पनि उनको भाषण प्रति चासो थियो। नेपाली कङ्ग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको गृहनगरमा ओलीले कुनै नयाँ शब्द बोलेर तरङ्ग पैदा गर्छन् कि भन्ने धेरैलाई उत्सुकता थियो। त्यसैले पनि दिउँसोदेखि नै अधिकांश व्यक्तिको ध्यान त्रिभुवन चौक क्षेत्रमा केन्द्रित रह्यो। करिब 5:45 बजेतिर बर्दियाको चुनावी सभालाई सम्बोधन गरी नेपालगञ्ज आइपुग्नुभएका पूर्व प्रधानमन्त्री ओलीलाई आयोजकले सुरुमै बोल्न लगाए। उहाँले भाषण सुरु गरेको केही बेरमै विद्युत अवरुद्ध भयो। त्यसपछि प्रहरीले टर्च बालेर उहाँलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्यो। विद्युत अवरुद्ध भएर अन्धकार बनेपछि उहाँ सम्बोधन बिचमै रोकेर हात हल्लाउँदै बाहिरिनुभयो। ओलीको भाषण सुन्ने सबैको इच्छा अधुरै रह्यो। आजको नागरिकमा खबर छापिएको छ।
बाँकेको पुरैना स्वास्थ्य चौकीको प्रसूति सेवा केन्द्र निर्माण गरेको 2 वर्ष बितिसक्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। प्रसूति सेवा सञ्चालन केन्द्र सञ्चालन नहुँदा त्यहाँ नयाँ आर्थिक वर्षको 4 महिनामा मात्र करिब 60 भन्दा बढी महिलाहरू घरमै बच्चा जन्माउने गरेको अवस्था छ। मिसन टुडेमा खबर छ, उता बाँकेको नरेनापुर गाउँपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई तत्काल चिकित्सक सहितको सेवा उपलब्ध गराउन उच्च अदालतले आदेश दिएको छ। अदालतमा परेको मुद्दामाथि सुनवाई गर्दै नागरिकहरूको तत्काल रोगको औषधि उपचार परीक्षण र उनीहरूको स्वास्थ्य उपचारको हकबाट वञ्चित नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली 2073 को नियम 42(1) तत्कालको लागि आदेश जारी गरिएको हो। अदालतको आदेश तत्काल कार्यान्वयन गर्न सम्बद्धहरूले समेत आग्रह गरेका छन्। मिसन टुडेमै खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तपाईँको मत हाम्रो कि राम्रो उम्मेद्वारलाई भन्ने विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ राप्ती सुनारीका लालबहादुर थापाको विचार।
मेरो विचारमा राम्रो उम्मेदवारलाई भोट दिनुपर्छ र जसले चाहिँ नि विकास निर्माण गर्छ, बाटो घाटो पुल पुलिस हो बनाएर खाने पानी स्वास्थ्य शिक्षामा के भन्छ नि बढी विकास प्रेमी हुन्छ, विकास गर्न चाहन्छ, त्यस्तो व्यक्तिलाई के भन्छ नि हामीले भोट दिनुपर्छ। एकदम राम्रो उम्मेदवार हुनुपर्छ, जनप्रेमी के भन्छ नि उम्मेदवार हुनुपर्छ, जो कि निर्वाचित भएर गइसकेपछि आफ्नो गाउँठाउँ बनाउनको निम्ति हरदम आवाज उठाओस् सदनमा, त्यस्तो व्यक्तिलाई के भन्छ नि हामीले आफ्नो भोट दिएर विजय गराउनुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मतपेटिका धमाधम सदरमुकाम पुर्याइदै आजसम्म सबै मतपेटिका ल्याइने, सुरक्षा व्यवस्थामा कडाई।
पहाडी जिल्लामा हेलिकप्टर चढ्न दलका एजेन्टद्वारा हानथाप, विवाद नमिलेपछि हेलिकप्टर मतपेटिका नली फर्कियो।
नेपालगञ्ज क्षेत्रमा आचार संहिता विपरीत टाङ्गिएका प्रचार सामग्री हटाइयो। नेपालगञ्जमा भवन संहिता विपरीत घर निर्माण, निरीक्षण कर्मचारीले पैसा खाने गरेको खुलासा।
र सामाजिक सद्भावलाई चुनावी एजेन्डा बनाउन बाँकी राप्ती पारिवासीको माग, भोट दिउँ अब काम गर जुम्लाका मतदाताको भनाई।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज मङ्सिर 12 गते सोमबार, मङ्गलबार नोभेम्बर 28 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सा